یاد رہے کہ آریہ ورت میں مذہب قدیم جس پر کروڑہا انسان پائے جاتے ہیں سناتن دھرم ہے، اگرچہ اس مذہب کو عوام نے بگاڑ دیا ہے اور مورتی پوجا اور دیویوں کی پرستش اور بہت سی مشرکانہ بدعتیں اور اوتاروں کو خدا سمجھنا گویا اس مذہب کی جز ہو گیا ہے، لیکن ان چند غلطیوں کو الگ کر کے بہت سی عمدہ باتیں بھی اس مذہب میں موجود ہیں۔ اسی مذہب میں بڑے بڑے رشی اور منی اور جوگی ہوتے رہے ہیں، اور نیز اس مذہب میں بڑے بڑے جپی تپی اور ریاضت کرنے والے پائے گئے ہیں۔ اب اگر کوئی چاہے قبول کرے یا نہ کرے، لیکن جس مذہب کو پنڈت دیانند نے پیش کیا ہے اس میں وہ روحانیت نہیں ہے جس کو سناتن دھرم کے بزرگوں نے پایا تھا۔ وہ آخر کار شرک کو اپنے عقائد میں ملا کر اس روحانیت کو کھو دیا۔ مخلوق کا خدا سے حقیقی تعلق تبھی ٹھہرتا ہے جب مخلوق خدا کے ہاتھ سے نکلنے والے ہوں۔ جس پر غیریت کا داغ ہے اس میں یگانگت کبھی آ نہیں سکتی۔ ہم نے بڑے بڑے پنڈتوں سے سنا ہے کہ پنڈت دیانند نے جو مذہب پیش کیا ہے یہ اس ملک کے خود رائے لوگوں کا مذہب تھا جو محض اپنی ناقص عقل کے پیرو تھے، جیسے یونان کے گمراہ فلاسفر۔ اس لیے وہ وید کی چندہ پرواہ نہیں کرتے تھے، رغایت کار عوام کو مائل کرنے کے لیے تاویلوں کے ساتھ کوئی وید کی شرطی اپنی تائید میں سناتے تھے تا اس طرح پر اپنے عقائد کو عوام میں پھیلاویں۔ ورنہ اصل عقیدہ وید کا وہی ہے جو سناتن دھرم کی روح میں مخفی ہے۔ ان لوگوں میں کسی زمانے میں قابل تعریف عملی حالتیں تھیں، اور وہ بنوں میں جا کر ریاضت اور عبادت بھی کرتے تھے، اور ان کے دلوں میں نرمی اور سچی تہذیب تھی، کیونکہ ان کا مذہب صرف زبان تک نہیں تھا بلکہ دلوں کو صاف کرتے تھے۔ اور وہ پرمیشر جس کا کتابوں میں انہوں نے نام سنا تھا چاہتے تھے کہ اسی دنیا میں اس کا درشن ہو جائے، اسی لیے وہ بہت محنت کرتے تھے، اور اس صدق کا نور ان کی پیشانیوں میں ظاہر تھا۔ پھر بعد اس کے ایک اور زمانہ آیا کہ بت پرستی اور دیوتاؤں کی پوجا اور مورتی پوجا اور اوتاروں کی پوجا بلکہ ہر ایک عجیب چیز کی پوجا سناتن دھرم کا طریق ہو گیا، اور وہ اس طریق کو بھول گئے جو طریق رام چندر اور راجہ کرشن نے اختیار کیا تھا، جن پر ان کی راست بازی کی وجہ سے خدا ظاہر ہوا۔ بات یہ ہے کہ جو لوگ خدا کے ہو جاتے ہیں اور واقعی اپنا وجود اور ذرہ ذرہ اپنے جسم کا خدا کی طرف سے سمجھتے ہیں، ان کو خدا اور بھی نعمت دیتا ہے، اور جو لوگ اپنی روح اور اپنے جسم کا ذرہ ذرہ خدا کی طرف سے نہیں جانتے ان میں تکبر ہوتا ہے، اور وہ دراصل خدا کے گہرے احسان اور اس کی کامل پرورش سے منکر ہوتے ہیں۔ بلکہ ان کے نزدیک جس قدر باپ کو اپنے بیٹے سے روحانی تعلق ہے، اس قدر بھی خدا کو اپنے بندے سے تعلق نہیں، کیونکہ وہ مانتے اور قبول کرتے ہیں کہ بیٹا اپنی ماں اور باپ سے اس قدر روحانی تعلق رکھتا ہے کیونکہ اخلاق سے حصہ لیتا ہے۔ مثلاً جس بیٹے کا باپ شجاعت کی صفت سے موصوف ہے، بیٹے میں بھی وہ صفت کسی قدر آ جاتی ہے، اور جس باپ میں مادہ فراست اور عقل کا بہت ہے، بیٹا بھی اس میں سے کسی قدر حصہ پاتا ہے۔ لیکن آریہ صاحبوں کا یہ مذہب نہیں ہے کہ انسانی روح میں جو اخلاق اور صفات اور قوتیں ہیں وہ خدا سے اس کو ملی ہیں، کیونکہ اگر وہ ایسا کہیں تو پھر انہیں روح کو مخلوق ماننا پڑے، حالانکہ انسانی اخلاق خدا کے اخلاق کا پرتاؤ ہیں۔ جب خدا نے روحوں کو پیدا کیا تو جس طرح باپ کے اخلاق کا بیٹوں میں اثر آ جاتا ہے، ایسا ہی بندوں میں اپنے خدا کا اثر آ گیا۔ اور ابھی ہم بیان کر چکے ہیں کہ خدا نے جو انسان کو اپنی طرف بلایا ہے تو اسی لیے اس نے پہلے سے پرستش اور عشق کے مناسب حال قوتیں اس میں رکھ دی ہیں۔ بس وہ قوتیں جو خدا کی طرف سے ہیں خدا کی آواز کو سن لیتی ہیں۔ اسی طرح جب خدا نے چاہا کہ انسان خدا کی معرفت میں ترقی کرے، اس نے پہلے سے ہی انسانی روح میں معرفت کے حواس پیدا کر رکھے ہیں، اور اگر وہ پیدا نہ کرتا پھر کیوں کر انسان اس کی معرفت حاصل کر سکتا تھا؟ انسان کی روح میں جو کچھ ہے دراصل خدا سے ہے، اور وہ خدا کی صفات ہیں جو انسانی آئینے میں ظاہر ہیں۔ ان میں سے کوئی صفت بری نہیں، بلکہ ان کی بد استعمالی اور ان میں افراد تفرید کرنا برا ہے۔ शायद कोई जल्दी से ये एतराज़ कर दे कि इंसान में हसद है, बुग्ज है और दूसरी सिफात जमीमा होते हैं, फिर वो क्यों कर खुदा की तरफ से हो सकते हैं। बस वाज़े रहे कि जैसा कि हम अभी बयान कर चुके हैं, दरअसल तमाम इंसानी अखलाक इलाही अखलाक का ज़िल हैं, क्योंकि इंसानी रूह खुदा से है, लेकिन कमी या ज़्यादती या बद इस्तेमाली की वजह से वो सिफात नाकिस इंसानों में मकरूह सूरत में दिखाई देते हैं। मसलन हसद इंसान में एक बहुत बुरा खुल्क है, जो चाहता है कि एक शख्स से एक नेमत ज़ायल होकर उसको मिल जाए, लेकिन असल कैफियत हसद की सिर्फ इस कदर है कि इंसान अपने किसी कमाल के हसूल में यह रवा नहीं रखता कि उस कमाल में उसका कोई शरीक भी हो। बस दरहकीकत ये सिफत खुदा ताला की है, जो अपने तईं हमेशा वादहू ला शरीक देखना चाहता है। बस एक किस्म की बद इस्तेमाली से ये उम्दा सिफत काबिल नफ़रत हो गई है, वरना इस तरह पर यह सिफत मज़मूम नहीं कि कमाल में सबसे ज़्यादा सबकत चाहे और रूहानियत में तफर्रुद और यकताई के दर्जे पर अपने तईं देखना चाहे। तो माँ सिवाय इसके अगर खुदा को कादिर ना माना जावे तो फिर इससे सारी उम्मीदें बातिल हो जाती हैं, क्योंकि हमारी दुआओं की कबूलियत इस बात पर मौकूफ़ है कि खुदा ताला जब चाहे ज़रात अजसाम में या अरवाह में वो कुव्वतें पैदा कर दे जो उनमें मौजूद ना हों। मसलन हम एक बीमार के लिए दुआ करते हैं और बज़ाहिर मरने वाले आसार उसमें होते हैं, तब हमारी दरख्वास्त होती है कि खुदा उसके ज़रात जिस्म में एक ऐसी कुव्वत पैदा कर दे जो उसके वजूद को मौत से बचा ले, तो हम देखते हैं कि अक्सर वो दुआ कबूल होती है और बसा औकात अव्वल हमें इल्म दिया जाता है कि ये शख्स मरने को है और इसकी ज़िंदगी की कुव्वतों का खात्मा है। लेकिन जब दुआ बहुत की जाती है और इंतहा तक पहुँच जाती है और शिद्दत दुआ और कल्क और कर्ब से हमारी हालत एक मौत की सी हो जाती है, तब हमें खुदा से वही होती है कि इस शख्स में ज़िंदगी की ताकतें फिर पैदा की गईं, तब वो यक दफ़ा सेहत के आसार जाहिर करने लगता है, गोया मुर्दा से ज़िंदा हो गया। ऐसा ही मुझे याद है कि जब मैंने ताऊन के वक्त में दुआ की कि ऐ खुदाए कादिर हमें इस बला से बचा और हमारे जिस्म में वो एक तरक्यात की खासियत पैदा कर दे जिससे हम ताऊन की जहर से बच जाएं, तब वो खासियत खुदा ने हम में पैदा कर दी और फरमाया कि मैं ताऊन की मौत से तुम्हें बचाऊंगा, और फरमाया कि तेरे घर की चार दीवारी के लोग जो तकब्बुर नहीं करते यानी खुदा की अतात से सरकश नहीं और परहेजगार हैं, मैं उन सब को बचाऊंगा, और नीज़ मैं कादियान को ताऊन के सख्त गलेबा और आम हलाकत से महफूज रखूंगा, यानी वो सख्त तबाही जो दूसरे देहात को फना कर देगी इस कदर कादियान में तबाही नहीं होगी। सो हमने देखा और खुदा ताला की इन तमाम बातों को मुशाहिदा किया। बस हमारा खुदा यही खुदा है जो नई नई कुव्वतें और गुण और खासियतें ज़र्रात आलम में पैदा करता है। इससे पहले 500 बरस तक पंजाब में इस मोहलिक ताऊन का पता नहीं मिलता, उस वक्त ये ज़र्रात कहाँ थे? अब जब खुदा ने पैदा किए तो पैदा हो गए और फिर ऐसे वक्त रुख्सत होंगे जब खुदा ताला उनको रुख्सत करेगा। हमारा ये तरीक हर एक आर्या के लिए एक निशान होगा कि हमने उस कामिल खुदा से खबर पाकर टीका के इंसानी हीला से दस्तकशी की, और बहुत से लोग टीका कराने वाले इस जहान से गुजर गए और हम अब तक खुदा ताला के फजल से ज़िंदा मौजूद हैं। बस इसी तरह खुदा ताला ज़र्रात पैदा करता है, जिस तरह उसने हमारे लिए हमारे जिस्म में तरक्यात की ज़र्रात पैदा कर दिए, और इसी तरह वो खुदा रूह पैदा करता है, जिस तरह मुझ में उसने वो पाक रूह फूंक दी जिससे मैं ज़िंदा हो गया। हम सिर्फ इस बात के मोहताज नहीं कि वो रूह पैदा करके हमारे जिस्म को ज़िंदा करे, बल्कि ख़ुद हमारी रूह भी एक और रूह की मोहताज है जिससे वो मुर्दा रूह ज़िंदा हो। बस इन दोनों रूहों को खुदा ही पैदा करता है, जिसने इस राज को नहीं समझा वो खुदा की कुदरतों से बेखबर और खुदा से गाफिल है। अब हमने ये देखना है कि खुदा ताला के इल्म के बारे में आर्या समाजियों का क्या अकीदा है। वाज़े हो कि अक्ल सलीम इस बात की ज़रूरत समझती है कि खुदा ताला आलिमुल गैब हो और कोई ऐसा मख्फी अमर ना हो जिस पर उसका इल्म मुहीत ना हो। लेकिन आर्या साहिबों के अकीदे से यही लाजिम आता है कि उनका परमेश्वर अरवाह और ज़र्रात की मख्फी दर मख्फी कुव्वतों और खासियतों का इल्म नहीं रखता, کیونکہ ابھی تک اس کو اسی قدر خبر ہے کہ جو کچھ کسی انسان یا حیوان میں گن اور قوت اور خوبی ہے وہ گزشتہ اعمال کی وجہ سے ہے۔ بس اگر اس کو یہ بھی معلوم ہوتا کہ علاوہ جسم دار جانداروں کے خود روحوں میں بھی انواع اقسام کی قوتیں اور گن اور خوبیاں ہیں جو کبھی ان سے دور نہیں ہوتی، تو وہ ان کے لیے بھی کوئی گزشتہ جنم تجویز کرتا اور ان کو انادی قرار نہ دیتا۔ تو ظاہر ہے کہ کسی چیز کے خواص اس سے منفک نہیں ہوتے، بس فرض کے طور پر اگر انسانی روح گدے میں آ جاتی ہے تو وہ اپنے طبی خواص کو کسی طرح چھوڑ نہیں سکتی، وہ اس جون میں ان خواص کو ظاہر کرے یا نہ کرے، کیونکہ اگر کسی جون کے بدلنے سے اصلی خواص اور قوتیں روح کی قطعاً اس سے دور ہو جائیں تو پھر خود بقول آریہ صاحبان اعادہ اس کا محال ہوگا، کیونکہ نیستی سے ہستی نہیں ہو سکتی۔ جو قوت در حقیقت روح میں سے معدوم ہو گئی، اس کا دوبارہ روح میں موجود ہو جانا در حقیقت نیست سے ہست ہو جانا ہے، اور اگر تناسخ کے چکر میں آ کر روح کی قوتیں معدوم نہیں ہوتیں تو تناسخ کا ان پر کوئی اثر نہ ہوا۔ پر جبکہ پرمیشر نے ان غیر منفق قوتوں کو تناسخ کے چکر سے باہر رکھا ہے، اس سے معلوم ہوا کہ اس کو ان مخفی قوتوں اور خوبیوں کی خبر ہی نہیں، اور نہ یہ معلوم کہ کن عملوں کے پاداش میں یہ قوتیں اور یہ گن اور خوبیاں روحوں کو ملی ہیں۔ علاوہ اس کے اگر پرمیشر کو اس بات کا کامل علم ہے کہ روح کیا چیز ہے اور اس کے خواص اور قوتیں کیا ہیں، تو پھر کیوں وہ اس کے بنانے پر قادر نہیں؟ یہ تو آریہ صاحبوں کے نزدیک مانا ہوا مسئلہ ہے کہ ارواح اپنے شمار میں محدود ہیں اور محدود وقت تک اپنا دورہ پورا کرتی ہیں، بس محدود اور معلوم کے بنانے پر کیوں خدا قادر نہیں؟ اور کس نے ان روحوں کو شمار مقررہ تک محدود کر دیا ہے اگر خدا ان کا محدد نہیں؟ اگر وہ روحیں خدا کی بنائی ہوئی نہیں تو ان کی نسبت خدا کا علم ایسا کیوں کر کامل ہو سکتا ہے جیسا کہ بنانے والے کا علم ہوتا ہے؟ کیونکہ ظاہر ہے کہ بنانے والے اور غیر بنانے والے کا علم برابر نہیں ہوتا۔ مثلا جو لوگ اپنے ہاتھ سے کوئی صنعت بناتے ہیں، جیسے وہ لوگ اس صنعت کی دقیق در دقیق کیفیتوں سے واقف ہوتے ہیں، دوسرے لوگ ایسی اطلاع نہیں رکھتے، اور اگر کامل طور پر اطلاع رکھتے تو بنا بھی سکتے۔ یہ بات مسلم اور مقبول ہے کہ جو بنانے والے کو ایک قسم کا علم ہوتا ہے وہ دوسرے شخص کو نہیں ہو سکتا، اگرچہ وہ خیال بھی کرے کہ میں علم رکھتا ہوں، تب بھی اس کا وہ خیال غلط ہے، اور دراصل ایک قسم کی ناواقفی کا پردہ اس پر ضرور رہتا ہے۔ مثلا ہم ہر روز دیکھتے ہیں کہ روٹی اس طرح پکاتے ہیں اور ہمارے روبرو وہ روٹی بنائی جاتی ہے اور عمدہ اور لطیف پھلکے اور نان اور کلچے تیار ہوتے ہیں، لیکن اگر ہم کبھی اپنے ہاتھ سے یہ کام کرنا چاہیں تو اول غالباً یہی ہوگا کہ ہم گوندھنے کے وقت آٹے کو ہی خراب کریں گے اور وہ پتلا ہو کر روٹی پکانے کے لائق ہی نہیں رہے گا، یا گاڑا اور سخت ہو کر اس کام کے ناقابل ہوگا، اور یا اس میں آٹے کی گلٹیاں پڑ جائیں گی۔ اور اگر ہم نے مطلب کے موافق آٹا گوندھ بھی لیا تو پھر روٹی ہم سے ہرگز درست نہیں آئے گی، غالباً بیچ میں اس کے ایک ٹکی رہے گی اور گرد اس کے بڑے بڑے کان نکل آئیں گے، اور کسی جگہ سے پتلی اور کسی جگہ سے موٹی اور کسی جگہ سے کچی اور کسی جگہ سے جلی ہوئی ہوگی۔ بس کیا سبب ہے کہ باوجود ہر روزہ مشاہدہ کے ہم صاف روٹی پکا نہیں سکیں گے، اور باوجود کے وقت بہت خرچ کریں گے لیکن کام بگاڑ دیں گے؟ اس کا یہی سبب ہے کہ ہمارے پاس وہ علم نہیں کہ جو اس شخص کو علم ہے جو 20 برس سے ہر قسم کی روٹیاں اپنے ہاتھ سے پکا رہا ہے۔ اسی طرح دیکھ لو کہ تجربہ کار ڈاکٹر کیسے کیسے نازک آپریشن کرتے ہیں، یہاں تک کہ گردے میں سے پتھریاں نکال لیتے ہیں، اور بعض ڈاکٹروں نے انسان کے سر کی بیکار اور زخم رسیدہ کھوپڑی کو کاٹ کر اسی قدر حصہ کسی اور جانور کی کھوپڑی کا اس سے پیوست کر دیا ہے، اور دیکھو وہ کیسی عمدگی سے بعض نازک اعضاء کو چیرتے ہیں، یہاں تک کہ انتڑیوں میں جو بعض پھوڑے پیدا ہوتے ہیں نہایت صفائی سے ان پر عمل جراحی کرتے ہیں، اور نزول الماء کے موتی کو کیسی صفائی سے کاٹتے ہیں۔ اب اگر یہی عمل ایک دہکان بغیر تجربہ اور علم کے کرنے لگے تو اگر آنکھوں پر کوئی نشتر چلاوے تو دونوں ڈھیلے نکال دے گا، اور اگر پیٹ پر چلاوے تو وہیں بعض اعضاء کو کاٹ کر زندگی کا خاتمہ کر دے گا۔ اب ظاہر ہے कि इस दहकान और डॉक्टर में फ़र्क सिर्फ इल्म का है, क्योंकि डॉक्टर को कसरत तजर्बा और अमली मुजावलत से एक किस्म का इल्म हासिल हो गया है जो इस दहकान को हासिल नहीं। देखो, हमेशा शिफा खानों में बीमारों के लिए खिदमत करने वाले और सक्के वगैरह मौजूद होते हैं, और वो हमेशा देखते हैं कि डॉक्टर किस किस किस्म के ऑपरेशन करता है, लेकिन अगर वो आप करने लगे तो बेशक किसी इंसान का खून कर देंगे। बस इसमें कुछ शक नहीं कि अमली मुजावलत में एक ख़ास इल्म हो जाता है जो दूसरे को नहीं हो सकता। इसी तरह आर्या साहिबों को इस बात का इकरार करना पड़ेगा कि अगर उनका परमेश्वर रूहों और ज़र्रात आलम का खालिक होता तो उसका इल्म मौजूदा हालत से बहुत ज़्यादा होता। इसी इकरार से ये भी उनको इकरार करना पड़ता है कि उनके परमेश्वर का इल्म नाकिस है, क्योंकि बनाने वाला और ना बनाने वाला हकीकत शनासी में बराबर नहीं हो सकते। और ख़ुद जब मान लिया जाए कि परमेश्वर ने ना रूहों को बनाया, ना उनकी कुव्वतों को और ना उनकी खासियतों को, और ना परमाणु यानी ज़र्रात अजसाम को बनाया और ना उनकी कुव्वतों और खासियतों और गुणों को, तो इस पर क्या दलील है कि ऐसे परमेश्वर को उनकी कुव्वतों और खासियतों और गुणों का इल्म भी है? ये कहना काफ़ी नहीं है कि हमारा अकीदा है कि उसको इल्म है, क्योंकि महज अकीदा पेश करना कोई दलील नहीं है। और बफर्ज़ महाल अगर किसी कदर इल्म मान भी लें तो वो इल्म उस इल्म के बराबर कब हो सकता है जो उस हालत में होता कि जबकि परमेश्वर ने रूहों और ज़र्रात आलम और उनकी कुव्वतों और खासियतों को अपने हाथ से बनाया होता। क्योंकि तमाम अकलमंदों की ये मानी हुई बात है कि बनाने वाले और ना बनाने वाले का इल्म बराबर नहीं होता, जैसा कि अभी हम ऊपर बयान कर चुके हैं। लेकिन कुरान शरीफ हमें सिखलाता है कि वो रूहों और ज़र्रात आलम की तमाम अंदरूनी कैफियतें और कुव्वतें और खासियतें जानता है। और कुरान शरीफ में खुदा फरमाता है कि मैं इसलिए अंदरूनी हालात अरवाह और ज़र्रात के जानता हूँ कि मैं उन सब चीज़ों का बनाने वाला हूँ। लेकिन वेद का परमेश्वर कोई दलील नहीं देता कि बिला ताल्लुक और बिला वास्ता क्यों और किस वजह से अरवाह की पोशीदा कुव्वतों और गुनों और खवास का उसको इल्म है, और ऐसा ही क्यों किस तरह ज़र्रात अजसाम के नेहा दर नेहा खवास और ताकतों और गुनों पर उसको इत्तला है। फिर माँ सिवाय इसके हम खुदा ताला के इल्म का उसकी ताज़ा बताज़ा वही से हमेशा मुशाहिदा करते हैं, और हम रोज़ देखते हैं कि दर हकीकत खुदा ताला गैब दान है, और ना सिर्फ इसी कदर बल्कि हम उसकी कुदरत का भी मुशाहिदा करते हैं। मगर आर्या साहिबों पर यह दरवाज़ा भी बंद है, इसलिए उनके लिए इस बात पर यकीन करने के लिए कोई राह खुली नहीं कि उनका परमेश्वर गैब दान है या कादर मुतलक है, और ना वेद उनको इस दर्जे के हासिल करने की कोई बशारत देता है। ऐसा ही आर्या साहिबान खुद इकरारी हैं कि उनके परमेश्वर के लिए अपने फैज़ अलूहियत में कमाल ताम हासिल नहीं, क्योंकि वो हमेशा नाकिस तौर पर लोगों को मुक्ति खाना में दाखिल करता है और फिर कुछ मुद्दत के बाद नाकर्दा गुनाह मुक्ति खाना से बाहर निकाल लेता है। का सिलसिला तनासुख में कुछ फ़र्क ना आवे, इसलिए उसकी सज़ा और रहमत का कायदा भी खुद गर्जी की आमेजिश अपने अंदर रखता है, क्योंकि वो जानता है कि अगर मैं रहमत तामा से काम लूँ और सबको हमेशा के लिए नजात दे दूँ तो सिलसिला तनासुख हमेशा के लिए बंद हो जाएगा, तो फिर बाद में बेकार बैठना पड़ेगा। क्योंकि जिस हालत में रूहें महदूद हैं यानी उनके शुमार की एक मकदार तक हद मुकर्रर है, तो इस सूरत में अगर एक भगत को जो इबादत में अपनी तमाम उम्र बसर करता है नजात अबदी दी जाए तो जाहिर है कि जो रूह नजात पा गई वो हाथ से गई और तनासुक के चक्कर से आज़ाद हुई। बस बेज़रूरत एक दिन ऐसा आ जाएगा कि सब रूहें हमेशा के लिए नजात पा जाएंगी, और ये तो खुद माना हुआ मसला है कि परमेश्वर रूह पैदा करने पर कादिर नहीं। बस इस सूरत में बजूज इसके क्या नतीजा हो सकता है कि किसी दिन तमाम रूहों के दायमी मुक्ति पाने के बाद परमेश्वर गरी का तमाम सिलसिला मौतल पड़ जाए और तनासुक के लिए एक रूह भी उसके हाथ में ना रहे। बस इस तमाम तकरीब से साबित होता है कि आर्या साहिबान का परमेश्वर जैसा कि रूहों के पैदा करने पर कादिर नहीं, ऐसा ही वो रूहों को नजात अबदी देने पर भी कादिर नहीं। क्योंकि अगर वो रूहों को नजात अबदी दे दे तो उसका तमाम सिलसिला टूटता है। इसलिए अपनी तमाम अमलदारी के महफूज रखने के लिए बुखल की आदत को उसने लाजिम पकड़ लिया है और अपने रास्तबाज परिस्तारों के साथ वकीलों की तरह कार्रवाई करता है, और बार बार इज्जत के बाद उनको जिल्लत देता है और तनासुब के चक्कर में डालकर مکروہ در مکروہ صورتوں میں ان کو ڈالتا ہے، محض اس لیے کہ تا اس کی عملداری میں فرق نہ آوے۔ اس بات کا آریہ صاحبوں کو خود اقرار ہے کہ اس نے بارہا دنیا کے کل انسانوں کو نجات دے دی ہے، مگر پھر کچھ مدت کے بعد اس نجات خانے سے باہر نکال کر طرح طرح کی جونوں میں ان کو ڈال دیا ہے۔ اب آریہ صاحبان ناراض نہ ہوں، ہم ادب سے عرض کرتے ہیں اور جہاں تک ہمیں نرم الفاظ مل سکتے ہیں ان میں ہماری یہ گزارش ہے کہ اس عقیدے پر ایک سخت اعتراض ہوتا ہے، اور ہم امید نہیں کرتے کہ اس اعتراض کا کوئی آریہ صاحب صفائی سے جواب دے سکے، اور اگر جواب دیں تو ہم خوشی سے سنیں گے۔ اور اعتراض یہ ہے کہ جبکہ خود غرضی کی ضرورت کی وجہ سے پرمیشر کی عادت ہے کہ وہ مکتی خانہ میں ہمیشہ لوگوں کو رہنے نہیں دیتا اور پھر طرح طرح کی جونوں میں ڈالتا ہے، تو ان مختلف جونوں سے ترجیح بلا مرجع لازم آئے گی، یعنی جو لوگ پرمیشر کے سچے بھگت ہو کر نجات پا چکے ہیں، اب مکتی خانہ سے باہر نکالنے کے وقت کسی کو مرد بنانا اور کسی کو عورت، اور کسی کو گائے اور کسی کو بیل، اور کسی کو کتا اور کسی کو سور، اور کسی کو بندر اور کسی کو بھیڑیا، اس میں خلاف عدالت طریق معلوم ہوتا ہے، خصوصاً جس حالت میں ہر یک مکتی پانے والا سخت امتحان کے بعد مکتی پاتا ہے اور کروڑہا برس تناسب کے چکر میں رہ کر پھر کہیں اس مراد تک پہنچتا ہے، تو کم سے کم اس کے لیے یہ رعایت تو ہونی چاہیے تھی کہ وہ انسان بنایا جاتا۔ یہ کیا معاملہ ہے کہ اپنا پیارا بنا کر اور اپنے قرب سے شرف بخش کر پھر آخرکار اس کو کتا یا سور بنا کر مکتی خانہ سے باہر نکال دیا گیا، اور اس کے ساتھ کے اشخاص کو کتا نہ بنایا بلکہ انسان بنایا، حالانکہ مکتی پانے کے شرائط سب نے برابر پورے کر لیے تھے، پرمیشر کا کسی پر احسان نہ تھا، پھر کیا وجہ کہ مکتی خانہ سے نکال کر کسی کو انسان اور کسی کو کتا بنایا گیا؟ اس صورت میں نہ سزا عدل کے طور پر ہوئی اور نہ رحمت۔